आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरुको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरुको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरुलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरुले तपाईहरुको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, आज पनि तपाई सबैलाई यो पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। तपाई सबैलाई नमस्कार, साथै जय मसीह। श्रोता, अघिल्लो दिनमा हामीले युहन्ना 12 अध्याय 1 36 पदसम्म देखिसकेका छौ, जहाँ हामीले देख्यौं येशूको यरूशलेममा प्रवेश। आज हामी युहन्ना 12 अध्याय 37 पददेखि लिएर 13 अध्यायको 11 पदसम्मबाट अध्ययन गर्न गइरहेका छौ। सबभन्दा पहिले हामी देख्नेछौ येशू आफ्नो सार्वजनिक सेविकाईको अन्ततिर आउनुहुन्छ र यहुदियाका मानिसहरूको अविश्वास हामी देख्छौ। आउनुहोस् युहन्ना 12 अध्याय 37 41 पद हेर्दै अगाडि बढौ। यहाँ यस प्रकार लेखिएको छ, उहाँले तिनीहरूका सामुने यतिका चिन्हहरू गर्नुभएको थियो, तापनि तिनीहरूले उहाँमाथि विश्वास गरेनन्। यो आवश्यक थियो कि यसैया अगम वक्ताको वचन पूरा होस्, हे परमप्रभु हाम्रो सन्देश कसले विश्वास गर्यो अनि परमप्रभुको बहुबल कसले प्रकट गरियो। यसकारण तिनीहरूले विश्वास गर्न सकेनन्, किनभने यसैयाले फेरि यसो भनेका छन्, उहाँले तिनीहरूका आँखा बन्द गरिदिनु भएको छ र तिनीहरूका हृदय कठोर पारिदिनु भएको छ, यसरी तिनीहरूले आँखाले नदेखुन् अनि हृदयले नबुझुन्, नत्र त तिनीहरू फर्कनेछन् र मैले तिनीहरूलाई निको पार्नुपर्छ। यसैयाले यी कुरा भने किनकि तिनले उहाँको महिमा देखे र उहाँको विषयमा भने। अहिले हामी सिक्छौं कि गडबड के थियो। यहाँ तिनीहरू संसारको ज्योतिमा उभिरहेका भए तापनि तिनीहरूले आफ्ना आँखाहरू उघार्दैनन्, खोल्दैनन्। यसैया अगम वक्ताको अगमबाड़ी यसरी पूरा भएको थियो। यसले यसैया 53 अध्यायको उद्धारको उल्लेखित अध्यायको उद्धृत गर्दछ, जुनले ख्रिष्टको मृत्युको बारेमा बताउँछ। ख्रिष्टको मृत्यु तिनीहरूलाई पेश गरिएको थियो तर तिनीहरूले त्यसको इन्कार गरे। तिनीहरू त्यो ज्योतिको अगाडि अन्धा भएका थिए जुन ज्योति तिनीहरूलाई दिइएको थियो। मतलब ज्योतिको उपस्थितिमा तिनीहरूले आफ्नो आँखा बन्द गरे र देख्ने प्रयत्न गरेनन्। तिनीहरू त्यस्तो मानिस जस्तै थिए जो एका बिहानै उठ्छ र आफैलाई भन्छ, आज म हेर्ने छुइन, म आफ्नो आँखा पूरै दिनभरि बन्द गरिराख्नेछु। तिनी देख्न नसक्ने अन्धो जस्तै अन्धो हुन्। अनि अर्को शास्त्रको उल्लेख वा उद्धृत चाहिँ यसैया 6 अध्यायबाट हो। तपाईले यस पदले भनेको कुरामा औल्याउनुहुन्छ होला, उहाँले तिनीहरूका आँखा बन्द गरिदिनुभयो र तिनीहरूको हृदय कठोर गरिदिनुभयो। यो एकदम सत्य कुरा हो, तर यसलाई यसको सन्दर्भ वा प्रसंगमा लिनै पर्दछ। येशूले आफैलाई तिनीहरू कहाँ तिनीहरूका मसीहा र तिनीहरूका राजाको रूपमा पेश गरिसक्नु भएको छ। तिनीहरूले येशूलाई व्यक्तिगत रूपमा इन्कार गरिसकेका छन्। अहिले उहाँ तिनीहरूलाई इन्कार गर्नुहुन्छ। मेरो कुरालाई ध्यानपूर्वक सुन्नुहोस्, किनभने तिनीहरूले उहाँलाई ग्रहण नगरेकोले गर्दा त्यहाँ त्यो दिन आयो जब तिनीहरूले उहाँलाई ग्रहण गर्न सक्दैनन्। मेरो मित्र, संसारमा सबभन्दा खतरनाक कुरा चाहिँ सुसमाचार सुन्नु, त्यसपछि त्यसलाई आफ्नो पीठ फर्काइदिनु हो, अस्वीकार गर्नु हो। यदि तपाईँ निरन्तर सुसमाचार सुन्ने काम जारी राख्नुहुन्छ र यसको ग्रहण गर्नुहुन्न र यस अनुसार जीवन ढाल्नुहुन्न, त्यहाँ त्यस्तो दिन आउँछ जब तपाईँ सुन्न सक्नुहुन्न र देख्न सक्नुहुन्न। परमेश्वर हुनुहुन्छ र उहाँसँग अन्तिम वचन छ। 42-43 पदमा भनिएको छ, तरै पनि शासकहरूमध्ये धेरैले उहाँमाथि विश्वास गरे, तर फरिसीहरूको डरले गर्दा र तिनीहरूले सभाघरबाट निकालिदिन्छन् भन्ने डरले त्यो स्वीकार गरेनन्। किनभने परमेश्वरको प्रशंसा भन्दा मानिसको प्रशंसा तिनीहरू बढ़ी रूचाउँथे। मित्र, यो साह्रै दयनीय र अभाग्यको कुरा हो। तिनीहरू आजका गोप्य विश्वासीहरू जस्तै हुन् जो कायर र डर छेरवार हुन्। तर हामी देख्नेछौ कि यी दुई गोप्य विश्वासीहरूले अन्तिममा क्रूसबाट येशूको लासलाई झारिकन च्यानमा दफनाएका थिए। 44-46 भनिएको छ, येशूले उच्च स्वरले भन्नुभयो, मलाई विश्वास गर्नेले मलाई होइन तर मलाई पठाउनु हुनेमाथि विश्वास गर्दछ। जसले मलाई देख्दछ त्यसले मलाई पठाउनु हुनेलाई देख्दछ। म संसारमा ज्योति भएर आएको छु ताकि ममाथि विश्वास गर्ने अन्धकारमा नरहोस्। मित्र, येशूले आफ्नो अद्भुत कथनको दोहोर्याउनुहुन्छ कि उहाँ संसारको ज्योति हुनुहुन्छ। उहाँले जन्मदेखिकै अन्ध मानिसको आँखा खोलिदिनु भएको समय अवधिको विस्तार वा जोडिएको भाग हो। उहाँ कुनै पनि मानिसहरूको आँखा खोल्नुहुनेछ जो आफू अन्धो हौ भनी वा अन्ध छौं भनी स्वीकार गर्न इच्छुक छ। पद 47 50 पदमा भनिएको छ, कसैले मेरो बाणी सुन्छ र ती पालन गर्दैन भने म त्यसको न्याय गर्दिन, किनभने म संसारको न्याय गर्न आएको होइन तर संसारलाई बचाउन आएको हुँ। मलाई इन्कार गर्ने र मेरो बाणी ग्रहण नगर्नेको लागि एउटा न्यायाधीश छन्। जो वचन मैले बोले त्यसले अन्त्यको दिनमा त्यसको न्याय गर्नेछ, किनभने मैले आफ्नै तर्फबाट बोलिन र मैले के गर्नुपर्ने हो र के बोल्नु पर्ने हो मलाई पठाउनु हुने पिता आफैले मलाई आज्ञा दिनुभएको छ। म जान्दछु कि उहाँको आज्ञा अनन्त जीवन हो, यसकारण म जे बोल्दछु पिताले मलाई भन्नुभए अनुसार बोल्दछु। मित्र, हामी परमेश्वरको वचनद्वारा इन्साफ गरिन न्याय गरिन गइरहेका छौं। हाम्रा साना असल कामहरू धर्म कर्महरूद्वारा इन्साफ गरिने छैनौं, हामी परमेश्वरको वचनद्वारा इन्साफ गरिनेछौ। येशु पहिलो पल्ट उद्धारकर्ताको रूपमा आउनुभयो। उहाँ भन्नुहुन्छ, म संसारको इन्साफ गर्न आएको होइन तर संसारलाई बचाउन आएको हुँ। तर अर्को पल्ट चाहिँ उहाँ न्यायकर्ताको रूपमा आउनुहुन्छ। स्वर्गीय बाटोको वचनले हामीलाई अझै यो भनिरहेको छ, यो मेरो प्रिय पुत्र हो उसको कुरा सुन। यसले यो सुसमाचार रचित सुसमाचारको पुस्तकको यो खण्डको अन्त गर्दछ। मानिसहरूले यस वचनमा आफ्नो पीठ फर्काइदिए, तिनीहरूले आफ्ना राजालाई इन्कार गरे। जब तिनीहरूले यो गरे राजाले तिनीहरूलाई इन्कार गर्नुभयो। उहाँ सधैँ राजा हुनुहुन्छ। मित्र, यसपछि हामी अध्याय 13 पनि बढिहालौं। यहाँ हामी मुख्य विषयको देख्छौ, येशूले चेलाहरूको खुट्टा धुनुहुन्छ। अहिले हामी यो सुसमाचारको चौथो विभागमा आउँदछौ। हामीले सबभन्दा पहिले प्रस्तावनाको अध्ययन गरौं जुन युहना 1 पहिलो 18 पदहरू थिए। त्यसपछि हामीले परिचय देख्यौं जुन पहिलो अध्यायको शेष भाग थियो। हामीले उहाँका कामहरूको र उहाँका वचनहरू गभएको अध्याय 2-12 अध्यायबाट देखिसकेका छौं। अहिले हामी अध्याय 13-17 अध्यायमा देख्नेछौ ती आफ्ना गवाहीहरूलाई येशूको साक्षी। त्यहाँ अर्को तरिका छ जुनमा हामी येशू समाचारलाई विभाजन गर्न सक्छौ। पहिला 12 अध्यायमा विषय चाहिँ ज्योति हो। तिनीहरूले उहाँको सार्वजनिक सेविकाईको र उहाँ ज्योति हुनुहुन्छ भनी बताउँछन्। अनि अन्तिम यो विभाग जुनलाई हामी माथिल्लो तलाक प्रवचन भन्दछौ, यो चाहिँ प्रेमको विषयको बारेमा हो। उहाँले आफ्नालाई प्रेम गर्नुहुन्छ। सुसमाचारको अन्तिम भाग अध्याय 18-21 अध्यायबाट चाहिँ जीवनको बारेमा हो। उहाँ हामी कहाँ जीवन ल्याएर आउनुभयो अनि त्यो जीवन उहाँ स्वयं हुनुहुन्छ। हाम्रो जीवन उहाँको मृत्युद्वारा आउँछ। हाम्रो प्रभुले 4 मुख्य प्रवचनहरू दिनुभयो। तिनीहरूमध्ये ती प्रवचनहरूको पहिले मतीको सुसमाचारमा अध्ययन गरिसकेका छौ। मती 5-7 अध्यायमा डाँडाको उपदेश, पद 13 रहस्य दृष्टान्त वा उखानको प्रवचन जुनले हामीलाई स्वर्गीयको राज्यको बारेमा बताउँछ, अनि मती 24-25 जैतूनको प्रवचन। अहिले हामी माथिल्लो तलाको प्रवचनमा आएका छौं जुन युहन्ना 13-17 अध्यायसम्ममा रेकर्ड गरिएको छ। यो प्रवचन हाम्रो प्रभुले दिनुभएको सबभन्दा ठूलो प्रवचन हो। यो सबभन्दा लामो छ अनि यो आज हाम्रो लागि अर्थपूर्ण छ, किनभने उहाँले आफ्नै जनहरूलाई माथिल्लो कोठामा लानुभयो र नयाँ सत्यता तिनीहरूलाई प्रकट गरिदिनुभयो। यो अझै बिल्कुल नयाँ र ताजा आज हाम्रो लागि छ। यो जस्तो सुन्दर अरू केही कुरा छैन। उहाँको सार्वजनिक सेविकाई समाप्त भइसकेको छ र उहाँलाई इन्कार गरिएको छ, अस्वीकार गरिएको छ। अहिले उहाँ हामी प्रति उहाँको प्रेमको बारेमा बोल्नुहुन्छ। हामी कसरी ख्रिस्टियन जीवन जिउनु? जब उहाँ आफ्नो क्रुसतिर बाटोमा हुनुहुँदा उहाँसँग फरिसीहरू र धार्मिक अगुवाहरूको निम्ति वा रोमी सरकारको लागि कुनै सन्देश छैन। यो उहाँको आफ्नै जनहरूको निम्ति सन्देश हो। येशूले आफ्ना चेलाहरूको खुट्टा धुनुहुन्छ। अहिले हामी एक सबभन्दा असाधारण घटनातिर आउँछौ। मलाई लाग्छ यसले तपाईँलाई चकित तुल्याउँछ। येशू ख्रिष्टले स्वर्गीय महिमा छोड्नुहुन्छ र यो पृथ्वीमा आउनुहुन्छ र उहाँले दास सेवकको स्थान लिनुहुन्छ र उहाँ आफ्ना चेलाहरूको खुट्टा धुनुहुन्छ। हामीले अघिल्लो 12 अध्यायमा देख्यौं कि त्यस येशूको खुट्टामा किम्ती बहुमूल्य मसलाले अभिषेक गरियो। यहाँ येशूका चेलाहरूका खुट्टा धुइन्दछ। ओ कस्तो भिन्नता! जब उद्धारकर्ता यस पापपूर्ण संसारमा भएर हिँड्नुभयो उहाँले कुनै प्रकारको प्रदूषणको सम्पर्कमा आउनु भएन। उहाँ पवित्र, निष्कोट र निष्कलंक हुनुहुन्थ्यो। खुट्टाले कुनै व्यक्तिको हृदयको बताउँछ अनि किम्ती सुगन्धित मसलाले येशूको खुट्टामा अभिषेकले हाम्रो प्रभुको हृदयको मिठो बासनाको बताउँदछ। चेलाहरूका खुट्टाहरू धुइन आवश्यक थियो। येशूले तिनीहरूका खुट्टा पानीले धुनुभयो, रगतले होइन। यो हेर्नलाई महत्वपूर्ण छ। म सुन्छु धेरै मानिसहरू ताजा रगतले भरेको फोहरामा मूलमा आएर शुद्धिकरण वा पवित्र हुने बारेमा कुरा गरेको। यसले येशूलाई अनादर गर्दछ। परमेश्वरको पुत्र येशू ख्रीष्टको रगतले हामीलाई सबै पापहरू, भूत, वर्तमान र भविष्यका पापहरू किन नहुन्, एकैपल्टको लागूमा त्यसको अभ्यासमा शुद्ध गर्दछ। त्यहाँ खालि एउटै बलिदान छ। हिब्रू 10:14 भन्छ, किनकि एउटै बलिदानले पवित्र भएकाहरूलाई उहाँले सधैँको निम्ति सिद्ध गराउनु भएको छ। जब तपाईँ र म ख्रीष्टका पापीको रूपमा आउँछौ, यो उहाँको रगतले हामीलाई एकपल्टमा सधैँको निम्ति पवित्र गर्यो र परमेश्वरको अगाडि खड़ा हुने अवसर दियो। तर मेरो मित्र, जब हामी यो संसारको तीर्थयात्रामा छौं, हामीलाई शुद्धकरणको, पवित्रकरणको आवश्यक पर्दछ। हाम्रो हृदयमा, हाम्रो यात्रामा फोहोर मैला पाउँदछौं र हामीले यसको धुन आवश्यक छ। हामी देख्छौं कि हाम्रो प्रभुले चेलाहरूको खुट्टा यही खास उद्देश्यको लागि धुनुभयो। किन उहाँले आफ्ना चेलाहरूको खुट्टा धुनुभयो? यसको तीन कारण हामी दिन सक्छौ र हामीले यसको ध्यान दिउं। योहन्ना 13:1-2 पदमा भनिएको छ, निस्तार चाडको अघि यस संसारबाट विदा भएर पिता कहाँ जाने उहाँको समय आइपुग्यो भन्ने येशूले थाहा पाउनुभयो। अनि संसारमा भएका आफ्ना जतिलाई प्रेम गरेर उहाँले तिनीहरूलाई अन्त समय प्रेम गर्नुभयो। अनि बेलुकीको भोजनको बेला दियाबलसले सिमोनको छोरा यहुदा इस्करियोतीको मनमा उहाँलाई पक्राइदिने विचार अघिबाटै हालिसकेको थियो। येशूले तिनीहरूका खुट्टा धुनुभयो किनभने उहाँले जान्नुभयो कि उहाँ यस पृथ्वीबाट छोडेर गइरहनु भएको थियो। उहाँको सेविकै उहाँ स्वर्गीयमा फर्किजानु भएपछि पनि निरन्तर जारी रहने थियो। उहाँले आफ्ना जनहरूसँग आफैलाई पहिचान गराउनुभयो अनि आज उहाँले आफ्ना चेलाहरूको खुट्टा धुनुहुन्छ। उहाँ भन्नुहुन्छ, उहाँ भौतिक संसारबाट अर्थात प्रणालीबाट, विश्व प्रणालीबाट जानुहुनेछ, यो संसारबाट जानुहुनेछ। यो मानिसको संसार हो, पापको संसार। यो विश्वको सभ्यता परमेश्वर विरोध र ख्रीष्ट विरोधी हो र यो इन्साफ मुनि रहेको छ। किनभने उहाँ संसार छोड्न गइरहनु भएकोले गर्दा उहाँले आफ्ना जनहरूका खुट्टाहरू धुनुहुन्छ। दोस्रो, उहाँले तिनीहरूका खुट्टा धुनु भएको कारण यो हो कि उहाँ आफ्ना जनहरूलाई प्रेम गर्नुहुन्थ्यो। उहाँ पिता कहाँ गइरहनु भएको छ किनभने उहाँले आफ्नाहरूलाई प्रेम गर्नुहुन्थ्यो। उहाँ आफ्नाहरूलाई उद्धार गर्न, बचाउन मर्नुभयो र उहाँ तिनीहरूलाई जीवितै राख्न जिउनुहुन्छ। हामीसँग अद्भुत उद्धारकर्ता हुनुहुन्छ र उहाँ शुरूदेखि लिएर अन्तसम्म हामीलाई प्रेम गर्नुहुन्छ। परमेश्वर हामीलाई अनन्तकालीन सनातन प्रेमले प्रेम गर्नुहुन्छ। हामीलाई प्रेम गर्ने कामबाट उहाँलाई अलग छुट्याउन सक्दैनौ। तेस्रो कारण यो हो कि अर्को व्यक्ति कोठामा प्रवेश गरेको थियो। त्यहाँ निम्टो नदिएको, निमन्त्रणा नदिएको पाहुना पनि उपस्थित थियो। त्यसको नाउँ दियाबलस अर्थात शैतान थियो। हामी माथिल्लो तलामा 13 व्यक्तिहरूको बारेमा कुरा गर्छौं, तर वास्तवमा त्यहाँ 14 व्यक्तिहरू थिए, किनभने शैतान पनि त्यहाँ थियो। शैतान यहुदा इस्करियोतीको हृदयमा प्रवेश गर्यो र येशूलाई धोका दिनलाई उक्सायो। जब शैतान क्रिश्चियनको काममा प्रवेश गर्दछ, अरूहरूलाई असर पार्दछ र प्रभुले तिनीहरूलाई धुनै पर्दछ, शुद्ध गर्नै पर्दछ। उहाँले हामीलाई धुनै पर्दछ यदि हामी उहाँसँग संगति गर्न चाहन्छौ भने। यो कुराको ध्यान दिनुहोस्, यो निस्तार चाडमा भएको थियो। यहाँ पद 2 उल्लेखित बेलुकीको भोजन प्रभु भोज होइन। वास्तवमा युहन्नाले प्रभु भोजको कति पनि रेकर्ड गर्दैनन्। किन युहन्नाले केही खास महत्वपूर्ण कुराको छोडे त? म सोच्दछु युहन्नाले लेखेको समयमा त्यहाँ ख्रिस्टियनहरू पहिले नै थिए जसले प्रभु भोजबाट धर्मकाण्ड र धार्मिक विधि बनाइरहेका थिए, गरिरहेका थिए। मित्र, येशू ख्रीष्टमा भन्दा धार्मिक विधि र धर्मकाण्डमा महत्व राख्ने काममा अति नै ठूलो खतरा हुन्छ। परमेश्वरको वचनको जानकारी सिवाय प्रभु भोजमा कुनै आशिष छैन। एकजना प्रोफेसरले भनेथे, ख्रीष्ट तपाईँको हृदयमा र रोटी चाहिँ तपाईँको पेटमा। तपाईँको पेटमा त्यो रोटी लामो समयको निम्ति रहँदैन, ख्रीष्ट तपाईँको हृदयमा महत्वपूर्ण कुरा हो। म विश्वास गर्छु त्यही कारण युहन्नाले प्रभु भोजको बारेमा भन्नलाई छोड्दछन्। अनि 3 पदमा भन्दछन्, 3 पदमा, पिताले सबै थोक उहाँका हातमा दिनुभएको छ र उहाँ परमेश्वरको तर्फबाट आउनुभएको हो र परमेश्वर कहाँ नै जाँदै हुनुहुन्छ भन्ने कुरा येशूले जान्नुहुँदथ्यो। जबकि येशूले जान्नुहुन्थ्यो कि पिताले सबै थोक उहाँको हातमा दिनुभयो र उहाँ परमेश्वरबाट आउनुभएको थियो र उहाँ पिता कहाँ फर्की गइरहनु भएको छ। यो पुनः भन्नेको कुरा हो कि उहाँ जे गर्न गइरहनु भएको छ त्यो चाहिँ किनभने उहाँ पिता कहाँ फर्की जानुहुनेछ, त्यो चाहिँ महत्वपूर्ण हो। अनि 4-5 पदमा भनिएको छ, अनि उहाँ भोजनबाट उठ्नुभयो र बाहिरी वस्त्र एकातिर राखी एउटा तौलिया आफ्नो कम्मरमा बेर्नुभयो तब उहाँले बाटामा पानी खन्याउनुभयो र चेलाहरूका गोडा धुन लाग्नुभयो र आफूले बेरेको तौलियाले तिनीहरूका गोडा पुस्न लाग्नुभयो। उहाँले आफ्नो बाहिरी पोषक थुकाली एकातिर राख्नुहुन्छ, त्यसपछि तौलियाले आफ्नो कमरमा बेर्नुभयो। यो एक अनौठो कुरा हो जुन उहाँ गर्नुहुन्छ। उहाँले सेवकको स्थान लिनुहुन्छ, उहाँ सेवाको तौलियाले आफ्नो कमरमा बेर्नुभयो र उहाँ तिनीहरूको खुट्टा धुन तयारी हुनुहुन्छ। प्रस्थान 21 अध्यायमा हामीले अध्ययन गर्दा हामीले दासहरूको सम्बन्धमा व्यवस्थाको सिकेथ्यौं। एक हिब्रू दासले आफ्नो मालिकलाई 6 वर्ष सेवा गर्दथ्यो र तिनी 7 वर्षमा स्वतन्त्र भएर जान सक्थ्यो। यदि त्यस दासत्वको समय अवधिमा तिनले पत्नी पाए र तिनको बाल बच्चा भए, मालिकले उसलाई चाहिँ स्वतन्त्र छोड्न सक्थ्यो तर उसको परिवारलाई होइन। तर दासले फेरि मालिकको घरमा रहन चुन्न सक्थे यदि तिनले आफ्नो मालिक र पत्नी र बच्चाहरूलाई प्रेम गर्थे भने उनी तिनीहरूसँग रहन सक्थे। त्यसपछि मालिकले त्यस दासको वा त्यस दासलाई संघारमा ल्याउँदथ्यो र तिनको कान सुत्तारीले छेडिदिन्थ्यो, जुनले सधैँको निम्ति स्वैच्छिक दासको रूपमा उसलाई पहिचान गर्दथ्यो। यद्यपि त्यो दास स्वतन्त्रता भएर जान सके तापनि प्रेमको कारण फेरि तिनी त्यही रहन्थे। हाम्रा प्रभु यस पृथ्वीमा आउनुभयो, आफैमाथि मानव चोला लिनुभयो र दासको समानतामा आफैलाई बनाउनुभयो। उहाँले यो सबै यस कारणले गर्नुभयो किनभने उहाँ हामीलाई प्रेम गर्नुहुन्छ। उहाँ स्वतन्त्र भई जान सक्नुहुन्थ्यो तर उहाँ क्रूसमा हामीलाई उद्धार प्रदान गर्न मर्नुभयो। उहाँले यो हाम्रो लागि सुन्दर सम्बन्धको स्थापित गर्न र उहाँसँग संगति गर्न हाम्रो लागि सम्भव बनाउनु यो गर्नुभयो। मित्र, उहाँ दास बन्नुभयो किनभने उहाँ हामीलाई प्रेम गर्नुहुन्छ। 6:7 पदमा भनिएको छ, जब उहाँ सिमोन पत्रुसका आउनुभयो तिनले उहाँलाई भने, प्रभु के तपाईँले मेरो गोडा धुने? येशूले तिनलाई जवाब दिनुभयो, म के गर्दैछु तिमी अहिले जान्दैनौ तर पछि बुझ्नेछौ। कोही मानिसहरू भन्दछन् कि यो धार्मिक संस्कार हो र हामीले यसको अभ्यास गर्नैपर्छ। हजुर, यसको अभ्यास गर्ने काममा म कति पनि गल्ती देख्दिन यदि आत्मिक अर्थ गुण हुँदैन भने। कसैले भन्छ यो दीनता र नम्रतामा पाठ हो र हाम्रो निम्ति उदाहरण हो अनि यस अर्थ खुलाइमा पनि कुनै गल्ती देख्दिन, तर म देख्दिन कि यो पर्याप्त रूपमा यसको गहिराईमा गएको छ। पत्रुसले निश्चय नै देख्न सके कि यो नम्रता र दीनताको उदाहरण थियो। तैपनि प्रभुले भन्नुभयो, म के गर्दछु तिमी अहिले जान्दैनौ तर पछिबाट बुझ्नेछौ। अनि 8 पदमा भनिएको छ, पत्रुसले उहाँलाई भने, तपाईँले मेरो गोडा कहिले धुनु हुँदैन? येशूले तिनलाई जवाब दिनुभयो, मैले धोइदिन भने त मसित तिम्रो केही हिस्सा हुने छैन। हाम्रो प्रभुको यो तात्पर्य के हो? उहाँको यो धुवाई बाहेक उहाँसँग कुनै संगति हुन सक्दैन। यो निस्तार चाड हो जुनले उहाँको मृत्युको बताउँछ। उहाँ पदचार अनुसार निस्तार चाडबाट उठ्नुभयो, जुनले पुनरुत्थानमा उहाँको पुनः ब्युति उठाएको र स्वर्गीयमा वापस जाने कुराको बताउँछ। उहाँ सेवाको तौलियाले आफ्नो कम्मर कस्नु भएको छ र उहाँ हामीलाई भनिरहनु भएको छ, यदि मैले धोइदिन भने त तिम्रो मसित केही भाग हुँदैन। मित्र, धुवाई बेगर तपाईँ उहाँसँग संगति गर्न र उहाँसँग सेवा गर्न सक्नुहुन्न। आज कसरी ख्रिस्टले हामीलाई धुनुहुन्छ? भजन संग्रह 119:9 पदले भन्छ, जवान मानिसले आफ्नो चालचलन कसरी शुद्ध राख्न सक्छ? तपाईँको वचनमा ध्यान दिएर नै हो। योहान 15:3 पदले भन्छ, मैले तिमीहरूलाई बोलेको वचनको कारणले गर्दा तिमीहरू अघि नै शुद्ध भइसकेका छौ। एफिसी 5:25-26 पदले भन्छ, ख्रिस्टले मण्डलीलाई प्रेम गर्नुभयो र उहाँले त्यसलाई वचनद्वारा पानीले धोएर शुद्ध पारी चोख्याउनुभयो। मित्र, यो परमेश्वरको वचन हो जुनले विश्वासीलाई सफा शुद्ध राख्दछ। अनि जब हामी पाप गर्छौं हामी कसरी शुद्ध हुन्छौं? पहिले योहान्ना 1:9 पदले भन्छ, यदि हामीले आफ्ना पापको स्वीकार गर्यौं भने हाम्रो पाप क्षमा गर्न र हामीलाई सबै अधर्मबाट शुद्ध पार्नलाई उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ। धेरै मानिसहरू पापलाई साधारण कुराको रूपमा व्यवहार गर्दछन्। मित्र, म तपाईँलाई भनौं, खुट्टाले हिँडेको बताउँछ। अनि जब तपाईँ र म अनज्ञाकारी बन्दछौ हामी उहाँको बाटोमा हिँडिरहेका हुँदैनौं। त्यो पाप हो र त्यसको पश्चाताप गर्न आवश्यक पर्दछ। 9 पदमा भनिएको छ, सिमोन पत्रुसले उहाँले भने, हे प्रभु, मेरा गोडा मात्र होइन तर मेरो हात र शिर समेत धोइदिनुहोस्। पत्रुसले यो कुरा सुन्न साथ आफ्नो मन बदली गरे। ख्रिस्टसँगको संगति उहाँको निम्ति सेवाबाट आफै अलग रहेको तिनले चाहेनन्। त्यसकारण तिनले येशूसित मेरो हात र शिर पनि धुनुहोस् भनी विन्ती गरे। अनि 10 पदमा भनिएको छ, येशूले तिनलाई भन्नुभयो, नुहाइसकेको मानिसलाई गोडा बाहेक अरू केही धुनु पर्दैन, त्यो सम्पूर्ण शुद्ध छ अनि तिमीहरू शुद्ध छौ तर सबै त होइन। अहिले उहाँ भन्नुहुन्छ नुहाइसकेकालाई खुट्टा बाहेक अरू केही धुनु पर्दैन। ती दिनमा तिनीहरू नुहाउनुको लागि सार्वजनिक नुहाउने घरमा अर्थात स्नान गृहमा जान्थे। त्यसपछि त्यो मानिस घरमा आउनको निम्ति चप्पल लगाउँथे। उसको घरमा उसको निम्ति आफ्नो खुट्टा धुनलाई पानीको बाटा हुन्थ्यो, किनभने तिनी घरसम्म आइपुग्दा बाटोमा धुलो गन्ध फोहोर पाउँदथे। यसरी यद्यपि तिनी भर्खरै नुहाएर आए तापनि जब घरमा प्रवेश गर्थे तब तिनले आफ्नो खुट्टा धुनु पर्दथ्यो। हाम्रो प्रभु सिकाइरहनु भएको छ कि जब हामी ख्रिष्ट कहाँ आयौं हामीलाई पूरा गरी नुहाइसकेका थियौं। त्यो स्थान हो पुनर्जीवन। जब हामी यो संसारमा हिँड्छौ हामी प्रदूषित हुन्छौं र फोहोर मैला पाउँछौं, हामी अनज्ञाकारी बन्दछौ र जीवनहरूका पापमा फस्दछौ। उहाँ भन्नुहुन्छ हामी उहाँसँग संगति गर्न सक्दैनौ यदि हामी फोहोरी छौ भने। त्यसकारण खुट्टाको धुवाई चाहिँ संगतिमा हामीलाई पुनस्थापित गर्नको निम्ति शुद्धिकरण वा सफाई हो। पहिलो योहन्ना 1:6-7 पदले भन्छ, यदि उहाँसँग हाम्रो संगति छ भने हामी भन्छौ र अन्धकारमा नै हिँड्छौं भने त हामी ढाँट्दछौ र सत्यमा चल्दैनौ। तर जस्तो उहाँ ज्योतिमा हुनुहुन्छ हामी पनि ज्योतिमा हिँड्छौ भने त एउटासँग अर्काको हाम्रो संगति हुन्छ र उहाँको पुत्र येशूको रगतले हामीलाई सब पापबाट शुद्ध पार्दछ। 11 पदमा भनिएको छ, किनभने उहाँलाई विश्वासघात गर्नेलाई उहाँले चिन्नु भएको थियो, यसै कारण उहाँले भन्नुभएको थियो तिमीहरू सबै शुद्ध छैनौ। येशूले जान्नुहुन्थ्यो कि यहुदाले उहाँलाई विश्वासघात गर्ने थिए। उहाँ जान्नुहुन्थ्यो कि यहुदाले स्नान लिएका थिएनन्। अर्को शब्दमा यहुदा कहिले पनि पूर्ण जीवन पाएका थिएनन् वा नयाँ जीवन पाएका थिएनन्। त्यही कारण उहाँले भन्नुभयो कि तिनीहरू सबै शुद्ध थिएनन्। अर्को दिन हामी निरन्तर यो विषयलाई अगाडि बढाउनेछौ। प्रभु आफ्नो वचनमा सबैलाई आशिष दिनुभएको होस्। प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98-470-35-679, 98-470-35-679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।